खुशी बाटे हालत यूं इनके गम कर दे लबों को मुस्कुराहट दे दुखों का बोझ कम कर दे।
सल्लु अला हबीब सल्लल्लाहु तआला अला मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। माशाल्लाह किसी दुखी मुसलमान की खिदमत करना, उसकी परेशानी दूर करना, ये बहुत बड़ी नेकी है। और जो किसी की परेशानी दूर करता है, अल्लाह उसकी परेशानी दूर फरमाता है। अल्हम्दुलिल्लाह दुखी मुसलमानों की परेशानियाँ दूर करने, उनकी इमदाद करने का एक शानदार दावत इस्लामी का डिपार्टमेंट है, FGRF, फैजान ग्लोबल रिलीफ फाउंडेशन। ऑलमोस्ट 5 साल पहले इस डिपार्टमेंट का आगाज़ हुआ, जब दुनिया ने एक ऐसा मंजर देखा जो उससे पहले कभी नहीं हमने देखा था, और वो था कोविड वायरस। कि एक छोटे से वायरस ने जो नज़र नहीं आता था मगर पूरी दुनिया को बंद कर दिया। वो कुछ बंद हुआ जिसके बारे में तसव्वुर नहीं किया जा सकता था, लोग ये कहा करते थे और उन्होंने कभी सोचा भी नहीं था कि हरमैन तय्यबैन के मामलात वो क्लोज हो जाएंगे, एयरपोर्ट के मामलात बंद हो जाएंगे, जहाज दुनिया में उड़ना बंद हो जाएंगे, और उसके बाद फैक्ट्रीज बंद हो जाएंगी, कारोबार बंद हो जाएंगे। और हम सब ने अपनी आंखों से देखा कि ऐसा कुछ हुआ जो पहले कभी नहीं हुआ था। कई कई महीने कुछ लोग अपने घरों में रहे, कुछ लोग बाहर नहीं निकल सके, कुछ लोग यूँ समझिए कि ट्रैवल नहीं कर सके, और ये बड़ा अजीब मंजर था। और जिस तेज़ी के साथ रोज़ाना की बुनियाद पर लोग दुनिया से जा रहे थे, उस वक्त ये फैसला किया गया दावत इस्लामी की क़यादत की तरफ से, क़िबला अमीर अहले सुन्नत की तरफ से, कि मुसलमानों की मदद करनी है और धूमधाम से करनी है और खुलकर करनी है। हालांकि मुझे याद है ये वो दिन थे जब रजब का महीना था, और रजब, शाबान, रमज़ान ये दावत इस्लामी के अपने डोनेशन जमा करने का वक्त होता है। ज़ाहिर है हर मजहबी तंजीम चाहती है कि रमज़ान में इतना डोनेशन जमा किया जाए कि पूरा साल उसके काम आसान हो जाए, मगर सुभान अल्लाह एक दुखी मुसलमानों के लिए ऐसा उनके दुख दर्द में और हमदर्दी वाला दिल रखने वाली अमीर अहले सुन्नत जैसी शख्सियत ने ये ऐलान किया, और फिर माशाल्लाह दुनिया ने देखा कि वो कुछ किया दावत इस्लामी ने जो आज तक लोग हैरान हैं कि इतने हजारों लोगों को ऐसे वायरस में कैसे घरों से निकालकर खून देने के लिए थैलेसीमिया के मरीज बच्चों के लिए भेजा, और करोड़ों अरबों रुपए की इमदाद शुरू हुई, और फिर ये सिलसिला चलता ही चला गया। और यकीनन ये बात याद रहे कि दावत इस्लामी ने बाकायदा डिपार्टमेंट बनाकर ये काम तो 2020 में 19 में शुरू किया, मगर उससे पहले दावत इस्लामी मुख्तलिफ मुसीबतों के मौक़ों पर, परेशानियों के मौक़ों पर अपना नेटवर्क यूज़ करती रही है। लेकिन माशाल्लाह उसके बाद तो फिर ये कहानी ऐसी आगे बढ़ी कि इसके पीछे कहानी ये निकली कि दावत इस्लामी चूँकि 150 मुल्कों में मौजूद है और दावत इस्लामी का इतना ज़बरदस्त नेटवर्क है, तो उस पूरे नेटवर्क को यूज़ किया गया। और सिर्फ कोविड के ज़माने में नहीं, यकीनन कोविड के ज़माने में भी चाहे पाकिस्तान हो, यूके हो, अफ्रीका हो, बड़े सगीर के ममालिक हों, सब तरफ इमदाद की गई। और ख़ास तौर पर एक बड़ा मामला था कि मैयत को दफनाना और उसको गुस्ल देना, लोगों को बड़ा डरा दिया गया था कि जनाब कोविड के ज़माने में किसी मैयत के करीब भी नहीं जाना है, और ख़ास तौर पर जिसका इंतकाल कोविड में हुआ है उसकी तो मैयत को गुस्ल देने भी कोई ना जाए। लेकिन ऐसे मौके पर इतने खौफ के माहौल में हज़ारों हज़ार मैयतों को गुस्ल दिया गया, ना सिर्फ पाकिस्तान में बल्कि यूके में, जिसको बाद में वहाँ की गवर्नमेंट ने भी सराहा, और बड़ी तादाद में मुसलमानों ने ये समझे कि इसको हमारे दावत इस्लामी के जिम्मेदारान ने उसको हेल्प आउट किया। फिर उसके बाद चाहे वो प्लांटेशन का मामला हो, तो जनाब पाकिस्तान में सैलाब के मामलात हों, तुर्की और शाम में जलजले के मामलात हों, और अब गजा फलस्तीन में इमदादी मामलात हों, ये रोज़ाना की बुनियाद पर पिछले 5 सालों से ये शोबा काम कर रहा है। अब हम प्रोग्राम देखेंगे, इसमें आपको कुछ क्लिप्स भी दिखाएंगे, और हमारे साथ इंशाल्लाह जैसे मैंने बताया कि मौजूद हैं शफात भाई, और इसके साथ साथ इंशाल्लाह उम्मीद है कि बैरून मुल्क से भी जिम्मेदारान हमें ज्वाइन करेंगे जो हमारा ये सारा काम देखते हैं। बिस्मिल्लाह रहमान रहीम। शफात भाई, पहले आपसे बात करते हैं, आपका एक्सपीरियंस कोविड से, आप माशाल्लाह हमारी इस मजलिस के साथ हैं, और आपके पास तो ऐसे कई वाकयात होंगे जब आप सैलाब के इलाकों में गए, आपने इंटीरियर सिंध के दौरे किए, पंजाब के दूर दराज इलाकों में गए, मैंने देखा बलूचिस्तान, कभी आप स्कूटर पे कहीं जा रहे होते हैं, कभी ट्राली पे आप चढ़े हुए होते हैं, तो ये जो पूरा इंटीरियर मेरा ख्याल है ये तो आपने पहले कभी देखा नहीं होगा, आप कराची में रहने वाले हैं, इतना पाकिस्तान आपने शायद आप गिलगित बल्तिस्तान तक और पहाड़ी इलाकों तक पहुँचे हैं, तो ये पूरे पाकिस्तान का इस अंदाज से टूर, एक होता है टूरिज्म का टूर कि जनाब पाकिस्तान एक्सप्लोर करना है, दुनिया पाकिस्तान घूमना है, खूबसूरत मकाम देखने हैं, मेरा ख्याल है आप तो खूबसूरत मकाम पर भी दुखी दिनों के साथ ही वापस लौटे होंगे जब लोगों का हाल देखा, तो कुछ इस एक्सपीरियंस को शेयर कीजिए।
जी अब्दुल्लाह भाई, आपने सही फरमाया, FGRF की बरकत से अल्हम्दुलिल्लाह पाकिस्तान के दूर दराज के इलाकों में अल्हम्दुलिल्लाह जाना हुआ, तो वाकई ये तो हकीकत है कि हम नॉर्मली जाते जब भी हैं जब वहाँ कोई डिज़ास्टर आता है, तो सैलाब के दिनों में जाना हुआ तो लोगों को वाकई बहुत परेशान देखा, दुखी देखा, तकलीफ में देखा, और
उन तक पहुँचना भी आपके लिए मुश्किल था, ऐसे भी
मुश्किल था, बहुत सारी जगहों पर हम ऐसी जगहों पर गए कि जहाँ जैसे आपने खुद का کہ مجھے آپ نے کہا کہ موٹر سائیکل پہ ہم جا رہے تھے, وہاں موٹر سائیکل پہ گئے جہاں گاڑی کا جانا ممکن ہی نہیں تھا,
کشتیوں میں گئے,
کشتیوں میں بھی الحمد للہ جانے کی سعادت نصیب ہوئی. تو اس طرح سے ہمارا یہ سفر ان تمام جگہوں پر رہا. کشتیوں میں بھی جب ہم گئے تو وہ واقعی ایسے گاؤں تھے کہ جن میں کشتی میں بیٹھ کر جانا ہی ممکن تھا اور رستہ زمینی کٹ چکا,
اتنا پانی آ گیا تھا.
اور کشتی بھی جب چل رہی تھی تو ہمیں بتایا جا رہا تھا کہ یہ بہت زیادہ پانی ہے, یعنی کہ ایسا نہیں کہ دو چار فٹ پانی میں کشتی چل رہی ہے.
جی جی جی.
تو یہ ہم پنجاب راجن پور کے علاقے میں جب ہم گئے تو وہاں کشتیوں میں سفر ہوا, اور اس کشتی میں بیٹھ کے جب ہم پہنچے تو ایک جگہ کچھ پانچ سات گھر, پھر ان کو کھانا دیا, پھر آگے گئے پھر پانچ سات گھر, تو وہ بےچارے کچھ چڑھائی کی جگہ پہ چڑھ کر اپنے جانوروں کو مویشیوں کو لے کر وہاں بیٹھ جایا کرتے تھے. اس طرح یہ سفر رہا. اسی طرح کچھی ڈسٹرکٹ جو بلوچستان کا علاقہ ہے, وہاں پل ہی ٹوٹ گیا. اب جب پل ٹوٹ گیا تو گاڑیوں کی آمد و رفت بند ہو گئی, تو پھر اس طرح سے اسلامی بھائی بائکیں لے کر آئے, اور جو ہمارے پاس ترپال تھے ان کو دینے کے لیے کچھ اور سامان تھا, پھر وہ بائکوں پہ رکھ کر گئے, اور بائکوں پر بھی ایسے راستوں سے گئے کہ مطلب بائک کے لیے بھی ایک مشکل راستہ تھا. اور وہاں جا کر جب ان کی ہیلپ کی جاتی تو آپ یقین کیجئے کہ ایک راشن کا توڑا دینے کے بعد ان کی جو خوشی اور ان کی جو کیفیت ہوتی تھی نا, وہ ناقابل بیان تھی. کیونکہ اب وہ جو بیٹھے تھے وہ جس تکلیف اور جس حال میں, ان کے لیے تو سمجھ لے کہ اس وقت دو روٹیاں بھی لے کے آ جائے تو وہ اس کو بڑا چوم چوم کے لیتے تھے, اور وہاں ان کو پکا ہوا کھانا مل جائے یا وہاں ان کو اس وقت راشن مل جائے تو ان کے لیے جناب بہت خوشی کا باعث ہوتا تھا الحمد للہ. تو یہ سارا
آپ پھر خیبر پختونخوا بھی گئے, بلوچستان بھی گئے,
ذرا اسماعیل خان خیبر پختونخوا کے علاقے میں گئے, بتایا گیا کہ وہاں اس قدر پانی آیا تھا کہ لوگ باقاعدہ اپنی جان بچا کر وہاں سے بھاگے تھے. اور جہاں ہم ریکارڈنگ کر رہے تھے بتایا کہ جہاں آپ ریکارڈنگ کر رہے ہیں اس جگہ پر 8-8 فٹ پانی تھا, یعنی انسان قد سے اوپر. تو جو رہ گیا سمجھ لیں وہ گیا, اور وہاں پر بھی الحمد للہ ایف جی آر ایف کے تحت باقاعدہ ٹینٹ سٹی قائم کیا گیا, اور پھر لوگوں کو محفوظ مقام پر منتقل کر کے باقاعدہ کئی کئی روز تک ان لوگوں کو کھانا اور اس میں ضرورت کی اشیاء پرووائڈ کرتے رہے. اس کے ساتھ ساتھ پورے پاکستان میں ہم نے کوئی 15-20 ٹینٹ سٹیز قائم کی,
ٹھیک ہے,
پورے پاکستان میں. اور پھر وہاں ان لوگوں کو لا کے ہم نے ایک عارضی شیلٹر دیا, اور پھر اس شیلٹر میں وہ رہے, اور وہاں ان کا سارا کھانا پینا ضرورت کی اشیاء الحمد للہ ایف جی آر ایف ان کی پوری کرتی رہی. اور سلسلہ
آجی امین, آپ نے بھی ٹینٹ سٹی کو کافی لک آفٹر کیا تھا جب کراچی میں ٹینٹ سٹی لگی تھی, یا کراچی کے اطراف میں ہم نے لگایا تھا, اور ہزاروں کی تعداد میں سندھ کے لوگ آئے اور کروڑوں روپے آپ نے خرچ کیے, تو اس ٹینٹ سٹی کا آپ کا کوئی ایکسپیرینس؟
سر میں ہے یہی کہ وہ قوت ہے نا, آپ نے ایک بات ان دنوں میں کہتے تھے کہ غریب ہونے میں دیر نہیں لگتی,
ایسا ہی ہے.
واقعی وہ جو اپنی حالات بتاتے تھے کہ جس حال میں وہ وہاں تھے اور یہاں
لوگوں کو دینے والے تھے,
جی, اور یہاں پر جس قسم پرسی میں ان کا سارا وہ معاملہ ہوا, پھر جب یہ کہ ان کو ہیلپ دی جاتی تھی تو فیل تو بہت ہوتا تھا کہ یار کیسے ہم لیں, لیکن الحمدللہ جب یہ ایک ماحول بنا, اور پھر وہاں پر چونکہ دعوت اسلامی کا جو کام ہے نا عبداللہ بھائی, وہ صرف کھانا کھلانا یہ صرف معاملہ نہیں ہوتا ہے, بلکہ وہاں پر جو ہمارے ذمہ داران ہیں انہوں نے کوشش کی کہ وہ جو فارغ وقت ہے, یعنی ان کی تو وہاں دکانیں بھی کھیت بھی سب فارغ ہو گئے, اب یہ جو ینگسٹرز یہاں پر آئے یا دیگر افراد آئے تو ان کو یوں یہاں فارغ نہیں چھوڑا, بلکہ یہاں پر روک کر ان کو نمازیں سکھائیں, یہاں پر بیٹھ کے ان کو مدد سے, یعنی ایسا ماحول جس میں گھر کی سہولتیں چھوڑ کر یہ یہاں آئے, لیکن جب وہ جا رہے تھے نا تو وہ فیل کر رہے تھے کہ یار یہ جو ماحول ہمیں یہاں ملا تھا یہ ہم کو گھر میں جا کے تو ملے گا ہی نہیں. تو یہ الحمدللہ دعوت اسلامی کا ایک اپنا انداز تو رہا ہے
الحمدللہ. پھر اس کے بعد ان کے گھر بھی بنائے گئے. شباب بھائی اندازن کتنے گھر ہم نے بنا کے اب تک ہینڈ اوور کر دیے؟
جی الحمدللہ, کچھ چھوٹی سی کارکردگی ہے ہمارے پاس.
جی ضرور.
اب تک ہم نے کیا کیا تو
یہ سیلاب کے بعد کی کارکردگی
میں, جی ہاں آپ کو عرض کرتا ہوں, اگر ہم پلانٹیشن کی بات کریں تو تقریباً 3.4 million پلانٹیشن کی طرف جو ہے وہ الحمد للہ اب تک لگا چکے ہیں, اور ڈیزاسٹر وغیرہ میں جو امداد وغیرہ کرتے ہیں تو 7.6 million پیپل تک ہمارا امدادی کام الحمد للہ پہنچا ہے,
ماشاء اللہ.
اور جو آپ تھیلیسیمیا کے بلڈ کی بات کی تو الحمد للہ ہم اب تک 75,721 خون کی بوتلیں جو ہے وہ ڈونیٹ کر چکے ہیں. ہمارے جو مدنی کلینک ہیں اس کے تحت اندر 66,000 پلس ہم پیشنٹس کو جو ہے وہ دیکھ چکے ہیں, ان کی الحمد للہ ان کا علاج بھی کر چکے ہیں. مدنی ہوم ہمارا زیر تعمیر ہے, اور اللہ کی رحمت سے ہمارا ایک اور بڑا پیارا کام ہے واٹر پروجیکٹ کا کام. اس میں الحمد للہ اب تک ہم 5,300 واٹر پروجیکٹ لگا چکے ہیں. 70-80% جو ہمارے پروجیکٹ ہے وہ تھر پارکر کے علاقے میں, اور ہم سندھ کے تھر کے ساتھ ساتھ لوگوں کے لیے شاید ایک نئی بات ہوگی کہ ہم پنجاب کے تھر میں بھی کام کر رہے ہیں,
چولستان میں.
یہاں پنجاب کے تھر چولستان بھی اور ٹھل ایک علاقہ ہے, ان دونوں ایریاز میں اللہ کی رحمت سے ہمارے واٹر پروجیکٹ ڈیلی کی بنیادوں پہ لگا. اور گھروں کی تعمیر الحمد للہ اب تک تقریباً 6,500 گھروں کی تعمیر کا کام ہم کر چکے ہیں. اور جیسے آپ کے بھی علم ہے کہ لاسٹ ٹائم اب ہم جب گھر کی تعمیر کا سلسلہ کر رہے تھے تو پھر ہم نے کہا کہ ہم ان کو کچھ کیش دیں کہ یہ خود بھی
اپنے گھر بنا لیں.
تو الحمدللہ ہم نے ریسنٹلی تقریباً 40 کروڑ روپے جو ہے وہ ڈسٹریبیوٹ کیے کیش کے اپنے گھر اب خود بنا.
ماشاءاللہ یہ گاؤں کے لوگ اپنے ہاتھ سے گھر بنا سکتے ہیں. تو ہم نے سوچا ہم بنائیں گے, ٹائم لگے گا ہمارے پاس, چونکہ دیکھیں دعوت اسلامی کے پاس جس مد میں پیسہ آئے گا اسی مد میں خرچ کرنا ضروری ہے. تو ہم نے مشورہ کیا کہ جناب یہ پیسے موجود ہیں ہمارے پاس, گھر بنانے میں زیادہ ٹائم لگ رہا ہے, کیوں نہ جن کے ہمارے پاس لسٹیں موجود ہیں جن کے گھر بہ گئے ہیں, گھر ٹوٹ گئے ہیں. تو ماشاءاللہ 40 کروڑ روپے کیش ڈسٹریبیوشن ہم نے کی. اور اب جو مناظر دیکھے ہوں گے آپ نے, ماشاءاللہ خود شفاعت بھائی گئے, ہمارے اکاؤنٹس کے لوگ ساتھ گئے, اور سب کو الحمدللہ یہ کرسٹل طریقے سے کیا. میں یہاں چاہوں گا راشد, پانی کا صدقہ کیسا صدقہ ہے ماشاءاللہ, یہ ہزاروں جو پروجیکٹ پانی کے لگنا, یہ کتنی بڑی دیکھی ہے ماشاءاللہ.
پانی کے تو باقاعدہ فضائل بیان کیے گئے ہیں, یعنی بیماریوں سے جو شفا کے اسباب ہوتے ہیں ان میں ایک سبب یہ بھی بیان کیا گیا ہے کہ پانی کے ذریعے اپنے بیماروں کا علاج کروایا جائے. اور یہاں یہ بھی دیکھنا چاہیے کہ صدقہ کون سا افضل ہوتا ہے. نبی کریم علیہ الصلوۃ والسلام نے مختلف مواقع پر مختلف نیک اعمال کو افضل قرار دیا اور مختلف صدقوں کو افضل قرار دیا. جیسے حضرت سعد کی روایت ہے رضی اللہ تعالیٰ عنہ, کہ ان کی والدہ کا وصال ہوا اور عرض کیا رسول اللہ کہ میں کس چیز کا صدقہ کروں, تو آپ علیہ الصلوۃ والسلام نے اس وقت انہیں پانی کا فرمایا. تو اس طرح کی احادیث کے تحت علماء فرماتے ہیں کہ یہ جو مختلف روایات ہیں تو اس میں کوئی ٹکراؤ نہیں ہے. اس تمام کا خلاصہ یہ ہے کہ جس زمانے میں مسلمانوں کو جس چیز کی حاجت ہو اس کا صدقہ کرنا افضل ہوتا ہے. اب جیسے کہ شفاعت بھائی نے بیان فرمایا کہ جب پانی کی حاجت ہے, اناج کی حاجت ہے, گھر دلا کے دینے کی حاجت ہے, تو مسلمانوں کی موجودہ ضرورت کو دیکھیں گے, جو ضرورت ہوگی اس کے مطابق ہی ہم صدقات نافلہ کی ترغیب دلائیں گے.
ماشاءاللہ پانی کے کچھ پروجیکٹس بھی آپ اسکرین پر دیکھ رہے ہیں.
موبائل کلینک کا بھی تو ہے
کام, تو ماشاءاللہ بہت سارے پوری موبائل کلینک, اور موبائل کلینک جہاں جا رہی ہے کراچی میں یا دور دراز علاقوں میں, وہاں علاج بھی ہم فری کر رہے ہیں. ٹوٹلی ہزاروں لوگوں کا علاج یہ فری کرتی چلی جا رہی ہے, اور ہم بیچتے ہیں ان علاقوں میں کہ جو غریب علاقے ہیں تاکہ لوگ آئیں اور ان کا علاج ہو. آئیے ناظرین, جو شفاعت بھائی نے بات کی, میں کچھ مناظر دکھانا چاہتا ہوں, اور میں چاہوں گا کہ ہمارے یہ جو بلوچستان میں کلپ نمبر جو 7 ہے ہماری لسٹ میں, ذرا وہ پلے کیجیے گا کہ کس طرح وہ راشن ڈسٹریبیوشن, اور یہ ریسنٹلی ہوئی ہے. آئیے کچھ مناظر دکھاتے ہیں.
جی ناظرین, ہم حاضر ہیں اس وقت کراچی سے ایک بہت دور علاقے میں, ٹکو باران کا علاقہ ہے, بہت قریب رہ گیا یہ ٹکو باران علاقہ. ہمیں پتہ چلا کہ یہاں بے انتہا غربت ہے, لوگ بہت زیادہ آزمائش میں ہیں, پریشانی میں ہیں. الحمدللہ ایف جی آر ایف کی جانب سے ان تمام لوگوں کے لیے تقریباً اپروکسیمیٹلی 514 راشن ہم نے یہاں پہنچا دیے ہیں, اور الحمدللہ ان کے لیے بہت سارے گرم کپڑے وغیرہ یہاں پر پہنچا دیے گئے ہیں. اور انشاءاللہ عزوجل ساتھ ساتھ ہماری میڈیکل وین بھی جو ہے وہ چل رہی ہے, وہاں لوگوں کو میڈیسن کی بہت زیادہ ضرورت ہے. جس طرح یہ پرابلم لوگوں کی ہم تک پہنچی ہے, الحمدللہ ایف جی آر ایف کی پوری ٹیم اس وقت کراچی سے سفر کرتی ہوئی بلوچستان کے علاقے سے ہوتی ہوئی, سندھ اور بلوچستان کا بارڈر ہے ٹکو باران, اس دور دراز کے علاقے میں ہم نے سفر کیا, اور انشاءاللہ آپ دیکھیں گے کہ اب وہاں جا کر ہم انشاءاللہ میڈیکل کیمپ لگائیں گے, لوگوں کو مفت دوائیں فراہم کریں گے, ان کا مفت چیک اپ ہوگا, ساتھ ہی ساتھ ان میں راشن کی ڈسٹریبیوشن ہوگی.
حبیب خدا کی دعوت اسلامی ہے فیضان غوث و رضا کی دعوت اسلامی.
یوں ایف جی آر ایف اپنے دکھی بھائیوں کی خدمت کر رہی ہے, یہ سب کچھ آپ کے تعاون سے ممکن ہے, تو آپ بھی آگے بڑھیے, ایف جی آر ایف کو ساتھ دیجیے, غریبوں کے گھر, اپنے بھائیوں کے گھر راشن پہنچانے کا انتظام کیجیے.
حبیب خدا کی دعوت اسلامی ہے فیضان غوث و رضا کی دعوت اسلامی.
آپ یہ دیکھ رہے ہیں ناظرین کہ دور دراز علاقوں میں نہ صرف راشن بلکہ یہ موبائل ہیلتھ کیئر بھی یونٹ ساتھ لے کے گئے تھے آپ ماشاءاللہ, تو وہاں تو بہت خوش ہوئے ہوں گے لوگ.
بہت خوش ہوئے, اور
ہمارے پراپر ڈاکٹرز ہوتے ہیں, دوائیاں سب فری,
تمام دوائیاں فری, ڈاکٹرز ہمارے الحمدللہ ساتھ گئے یہاں سے اور چیک اپ کیا, لوگوں کو دوائیں دی. ایک تعداد مطلب گاؤں میں جب پتہ چلا کہ جناب ان کی موبائل وین بھی آئی ہے اور مفت علاج بھی کیا جا رہا ہے, تو ماشاءاللہ بہت بڑی تعداد آ گئی ہمارے پاس
ماشاءاللہ. اور سب کچھ, اور یہ مسلسل وین آپ کی یوز میں جا رہی ہے ہر طرف
الحمدللہ,
کراچی میں بھی اور مختلف علاقوں میں بھی.
کراچی میں تو ہمارا ایک پورا اسکیڈول بنا ہوا ہے, ہفتے میں 3 دن ہماری وین, 4 دن جو ہے وہ مختلف علاقوں میں جاتی ہے, اور وہاں پر مفت علاج کیا جاتا ہے, اور ساتھ ساتھ جب ہمارا سفر انٹیریئر سندھ یا بلوچستان کا ہوتا ہے تو پھر ہم الحمدللہ یہ وین وہاں بھی لے کر جاتے ہیں, وہاں پر لوگ علاج
تقریباً ایک ہی اسلامی بھائی نے یہ وین بنا کر پوری دی ماشاءاللہ ان کو جزائے خیر دے تقریباً یہ 1.25 کروڑ روپے کا خرچ ہے تو مزید ہمیں ظاہر یہ وینس چاہیے جو پاکستان میں دور دراز علاقوں میں جاتی رہیں اور ظاہر صرف وین نہیں ہے پھر اس کے منتھلی ایکسپینڈیچر بھی الگ ہیں تو اللہ ان کو بھی جزائے خیر دے آپ اصل میں کچھ فرما رہے تھے
یہ جو وین والا کانسیپٹ ہے اسی طرح سنا تھا واللہ اعلم شروع ہو گیا اور شاید آن لائن کنسلٹنسی کا ڈاکٹرز کا
جی
یہ اتنی بڑی نعمت ہے ایک دفعہ آپ اپنے ماحول کے ڈاکٹر ہیں ایف سی پی ایس ہیں
جی
تو چونکہ ناظرین بھی سنتے ہوں گے بعض اوقات خبروں میں آتا ہے کہ دو نمبر دوائی ہے تو غلط ڈاکٹر ہے تو یہ ہو گیا وہ ہو گیا نا تو ایک پریشانی تھی تو ڈاکٹر صاحب ملے تو میں نے کہا ڈاکٹر صاحب یہ بتائیں کہ یہ بات تو فیکٹ ہے کہ دو نمبر دوائیں بھی ہوتی ہیں دو نمبر ڈاکٹر بھی ہوتے ہیں سارے نہیں ہوتے لیکن ایک پرسنٹیج تو بہرحال ہوتی ہے اب ایک عام آدمی جو ہے وہ کیسے پہچان سکتا ہے کہ بھئی جو دوا لے رہا ہوں یہ درست ہے یا نہیں ہے یا ڈاکٹر کو ایک عام آدمی کیسے کراس چیک کر سکتا ہے تو انہوں نے کہا کہ واقعی بہت مشکل بات ہے تو میں نے کہا اس کا حل کیا ہے تو انہوں نے کہا بھئی حل یہ ہے دعا کریں کہ آپ کو صحیح ڈاکٹر مل جائے اگر صحیح ڈاکٹر ہوگا تو دوا آپ کو وہ دو نمبر یا غلط لکھ کے نہیں دے سکتا دوسرا کسی ایسے ادارے میں اپنا علاج کروائیں کہ جو ویل نون ہو جو دو نمبر ڈاکٹر ہوتے ہیں یا تائی ہوتے ہیں تو وہ عموماً وہاں ہوتے ہیں کہ جہاں پر کوئی اچھا ادارہ نہیں ہوتا
صحیح
تو یہ دو چیزیں تو اگر دعوت اسلامی اپنے پلیٹ فارم سے لوگوں کو یہ کر رہی ہے تو یہ ایک بہت بڑی خدمت ہے اور بہت بڑی یہ نعمت ہے کہ ہمیں صحیح ڈاکٹر تک اگر ہمیں پہنچا دیا جائے
یہ علاج والا معاملہ جو نا یہ نیکی بھی اتنی بڑی ہے اور واقعی ضرورت بھی کتنی بڑی ہے امین بھائی میں ایک اسلام بھائی سے ملنے گیا ان کی رمضان کی بات ہے ان کی والدہ کا انتقال ہو گیا ان کی والدہ کی انہوں نے کمال خدمت کی نا پوری فیملی ہے تین چار بھائی ہیں اور ان کے بچے ہیں اور والدہ 1.5 سال بستر پر رہی قومی میں رہی تو انہوں نے اتنی عجیب بات مجھ سے کہ مزہ آ گیا مجھے وہ کہتے ہیں عبدالحبیب بھائی روز کے 4-5 گھنٹے ہم والدہ کی خدمت کرتے تھے اور ہمارا گھر ہاسپٹل بنا ہوا تھا انہوں نے گھر میں ہی پورا کمرہ اور سارا بنا لیا تھا کہہ رہے والدہ چلی گئی اب ہم کام یہی کرنا ہے ہم کو اب ماں کے لیے کام کرنا
کیا بات
اب ہمیں کام دیں اب ہم آدھے ڈاکٹر تو ہم بن گئے ہیں ہم نے اتنی محنت کی ایم بی کے لیے اتنے ہاسپتال کے چکر لگائے اتنے کام کیے اور میں نے ٹائم دیا اور 4 گھنٹے میرے فکس ہوتے تھے ماں کے لیے اب میں ماں کے لیے کام کرنا چاہتا ہوں ان سے بولا مشورہ کیا اور ہم نے کہا ٹھیک ہے مدنی کے لیے نہیں کریں میں پیسے نہیں دوں گا پیسے بھی دوں گا مجھے خود بھی ٹائم دینا ہے میں نے کہا اس سے اچھی کیا بات ہوگی بھائی جب میں ایسے سمجھدار لوگ ملے اور خود اس کو مینج کریں تو الحمدللہ دعوت اسلامی مدنی کلینک کا جال بچھا رہی ہے کراچی میں 2 بن چکے ہیں مدنی کلینک کورنگی اور اورنگی میں اور ایک ہمارا مدنی ہیلتھ کیئر سینٹر ہے جو عائشہ منزل کے پاس ہے اور اب ہم پورے پاکستان میں اس کو پھیلانا چاہتے ہیں ایک مدنی کلینک جو ہے جو مختصر چھوٹا سا مدنی کلینک ہوتا ہے جیسے مرد و خواتین کے لیے علاج ہوتا ہے 60-70 لاکھ روپے اس کی انیشیل کاسٹ ہوتی ہے کیونکہ ہم کرائے کی جگہ پہ شروع کرتے ہیں اور اس کے بعد ہم نے ایک نامینل فیس بھی رکھی ہے یقیناً غریبوں کے لیے پورشن الگ رکھا ہے لیکن بہت تھوڑی سی فیس رکھی ہے تاکہ وہ اپنے خرچے خود نکال لے اس میں کوئی کمانے کا کانسیپٹ نہیں ہے جب بھی تو اسد بھائی کہہ رہے ہیں کہ جب کمانے کا کانسیپٹ ہوگا تو بندہ پھر دوائیاں لکھ کے دے گا نا ہم تو دوائی بھی اسی میں ساتھ دیتے ہیں اور جناب ٹیسٹ بھی بڑے مناسب پیسوں میں کر رہے ہوتے ہیں تو جو لوگ اس نیکی کے کام میں میڈیکل کی فیلڈ میں ہمارا ساتھ دینا چاہتے ہیں اتنی ضرورت ہے غریب آدمی آج کے دور میں بیمار ہو جائے اس کا پورا بجٹ آؤٹ ہو جاتا ہے ایک بیماری اس کے پورے مہینے کو ڈسٹرب کر دیتی ہے تو وہ کسی مسلمان کی اگر علاج میں آپ مدد کریں گے اللہ آپ کی بیماریاں دور کر دے گا مجھے ایک واقعہ یاد آیا امریکہ میں ہمارے ایک بہت اچھے دوست تھے کینسر کے بہت بڑے ڈاکٹر اللہ نے بڑا نوازا بھی ان کو اچانک ان کا مجھے فون آیا کہ عبدالعزیز مجھے کسی کی آنکھ کا علاج کرانا ہے کوئی علاج بتائیں کسی کی ضرورت ہے اتفاق دیکھیں تو 2 دن پہلے یا 1 دن پہلے شاید یہ آئی کال اسی لیے تھی کہ اللہ نے اس کا کام کروانا تھا ہمارے ایک عالم دین ہے دعوت اسلامی میں ہی ان کی آنکھ کا کوئی بڑا پرابلم ہو گیا 6.5 لاکھ روپے خرچہ تھا کوئی چیز چینج ہونی تھی آنکھ کے اندر تو انہوں نے مجھے اپلیکیشن دی میں کہا یار خرچہ تو زیادہ ہے اللہ خیر کرے گا ان کی کال آ گئی میں نے کہا بھائی لگتا ہے یہ تمہارے لیے آیا ہے میں نے ان کو اپلیکیشن بھیجی کرے فوراً علاج کرا دے پیسے بھیجے علاج ہو گیا پھر میں نے کہا یہ آنکھ کا علاج آپ کو کیوں خیال آیا وہ کہتے میں صبح آفس گیا میرے ساتھ میرے کولیگ ہزاروں لاکھوں ڈالر ان کی تنخواہ ہے وہ صبح اٹھے ان کی آنکھ ہی چلی گئی
اللہ
ان کی بینائی چلی گئی کہہ رہے میڈیکل سائنس حیرانے کے ساتھ ایسا کیا ہوا تو مجھے فوراً میرے دماغ میں کلک ہوا کہ میں کسی کی پریشانی دور کروں اللہ میری آنکھ کی حفاظت کرے تو پھر میں نے اس کے بعد یہ مفتی قاسم صاحب سے بات کی کہ مفتی صاحب یہ اس طرح بھی ہوتا ہے تو مفتی صاحب نے اس کو اور خوبصورت انداز میں بیان کیا کہ آپ پرٹیکولرلی جس آفت سے بچنا چاہتے ہیں نا آپ اس آفت سے کسی اور کو نکالنے کی کوشش کریں مجھے تو سمجھ آ گیا یار کہ آپ گردے کے مریض کو دیکھتے جب وہ ڈائلسس کرواتا ہے تو بندہ کسی گردے کے مریض کا علاج کرا دے کہ میرے گردے ٹھیک رہیں اللہ نے مجھے آنکھیں دی ہیں میں کسی نابینا کا علاج کرا دوں میں چاہتا ہوں میرے بچے آفتوں سے محروم رہے میں کسی کے بچوں کو گھر دلا دوں اس طرح اگر آپ کسی کی مدد کرتے جائیں تو یہ علاج اللہ اکبر یہ ایسی نیکی ہے کہ میں کسی کی بیماری دور کر دوں اللہ مجھے بیماریوں سے بچائے تو اب آپ غور کرتے جائیں میں نے دیکھا کئی لوگ دیکھے نا پاکستان میں کئی ہاسپٹل اسی لیے بنے کہ انہوں نے اپنے گھر میں کسی کو دیکھا ایسا کہ یار ہماری والدہ کا انتقال اگر کینسر سے ہوا یا ہمارے گھر میں کوئی معذور بچہ ہے تو کسی نے کینسر ہاسپٹل بنایا, کسی نے اپنے بچوں کے لیے بچوں کے نام پر یا بچوں کو دیکھنے کے بعد جو ہے وہ تھیلیسیمیا کے ادارے بنائے, کسی نے ایف آر سی بنایا, تو یہ بڑی اچھی بات ہوتی ہے کہ اگر آپ نے کوئی پرابلم ایکسپیرینس کیا ہے آپ کسی کے پرابلم دور کریں, اللہ پاک اس کی آپ کو جزا بھی دے گا اور آپ کو بھی بچائے گا.
آپ نے بھی شاید کہیں میں آپ ہی سے سنا تھا شاید کہ کسی کی اولاد نہیں دی.
جی وہ میں نے کہا تھا.
آپ نے کہا,
میں نے اصل میں یہ ہوا کہ مجھے کسی نے کہا اولاد ہمارے یہاں جو ہے وہ میری نہیں ہو رہی یہاں پر, تو اتفاقاً کیونکہ دعوت اسلامی کا میڈیکل ڈپارٹمنٹ میں ہی دیکھتا ہوں تو میں نے کہا ہمارے پاس کئی ماشاء اللہ ہزاروں اسلامی بہنیں عالمہ ہیں, حافظہ ہیں, مدرسہ پڑھا رہی ہیں, دین کا کام کر, ان کے ڈلیوری کیسز ہوتے ہیں, تو آپ کسی کی ڈلیوری کیسز میں مدد کر دو, اللہ کرے اللہ آپ کو اولاد دے دے. تو نے کہا پھر ایسا کرے یار مجھے بتائیں کوئی کام ایسا دیں, تو یہ ہونا چاہیے کہ اس طرح ہیلپ آؤٹ کرے, اور ہم نے دیکھا ہے پھر ان کے کام بھی ہو جاتے ہیں.
ماشاء اللہ حدیث پاک اور اس کی بڑی بہترین شرح یاد آ رہی ہے. حدیث پاک میں ویسے تو کئی مقامات پر مسلمان کی تکلیف کو دور کرنے کا بیان کیا گیا ہے. ایک حدیث پاک میں نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا کہ قیامت کے دن جب کوئی اور سایہ نہیں ہوگا اللہ کے عرش کے سایہ کے علاوہ, اس وقت اللہ تبارک و تعالیٰ تین مندوں کو اپنے عرش کا سایہ عطا فرمائے گا. ویسے تو احادیث میں مختلف روایات ہیں, اس میں تین مندوں کا بیان ہے. پہلا فرمایا جو میرے پریشان امتی کی تکلیف کو دور کرے گا. یہاں پر علامہ نووی رحمتہ اللہ علیہ فرماتے ہیں کہ دنیا کی آپ تمام تکالیف کو ایک طرف کر لیں وہ قیامت کی تکلیف سے بڑھ کر نہیں ہو سکتی. یعنی قیامت کی تکلیف اور آزمائش ایک طرف اور دنیا کی تمام تکالیف ایک طرف, تو اگر آپ دنیا میں کسی مسلمان کی تکلیف کو دور کریں گے اللہ پاک کو سب سے بڑی تکلیف آپ.
واہ 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 کتنی خوبصورت بات کی, اس کا کمپیریزن ہی نہیں
ہے ہی نہیں.
تو چلے میں پہلے چاہتا ہوں شفاعت بھائی کا ایک اور کلپ ہمیں دکھائیں جو مچ جیل میں گئے تھے. دیکھیں ایک تو ہے کہ آزاد لوگوں کی مدد کرنا, جیلوں میں جا کر ایف جی آر ایف کیا کچھ کر رہا ہے, آئیے کچھ آپ کو دکھاتے ہیں.
پتا ہے حبیب خدا بھی دعوت اسلامی ہے فیضان غوث و رضا بھی دعوت اسلامی.
صلی اللہ علیہ حبیب صلی اللہ علیہ محمد صلی اللہ علیہ وسلم. ناظرین الحمدللہ اس وقت پاکستان کی دسوار بازار گھاٹیوں اور پہاڑوں سے ہمارا صبر ہے اور مچ قریب ہے پہنچنے والے ہیں. ہمارے ساتھ ہے الحمد للہ, مت جیل میں جائیں گے وہاں قیدیوں کا جو ہے وہ ایک گلاس کا سلسلہ ہوگا, قیدیوں کے لیے مفت دواؤں کا اہتمام کیا ہے, کمبل کا اہتمام کیا ہے, کچھ صابن ان کو پیش کیے گئے ہیں, گرم گرم کپڑے ہم ان کے لیے لے کے جا رہے ہیں تاکہ یہ جو قید پہ ہے ان تک کی چیزیں پہنچائیں اور ان کے بھی جو ہے وہ جب وہ خوشی داری کرنے کا سبب بنے. تو آپ بھی آگے بڑھیے اور ایف جی آر کو ساتھ دیجیے.
آج ہمارے پاس ایف جی آر کی طرف سے یہاں پہ آئے ہیں کہ قیدیوں کو سامان تقسیم کیا ہے انہوں نے, جس میں کمبل تھے, صابن تھا اور میڈیسن وغیرہ. ہم ان کے کام کو بہت سراہتے ہیں اور ہم یہ امید کرتے ہیں کہ آگے بھی ہمارے ساتھ اسی طرح سے یہ تعاون ہوگا ان کا, اور ہم بھی یقین دلاتے ہیں کہ یہ جو سامان انہوں نے دیا ہے وہ جو ہے تمام جو قیدی ہیں جن کو ضرورت ہے اور ان تک یہ پہنچے گا اور انہوں نے پہنچایا ہے.
جی ناظرین آپ نے دیکھا ماشاءاللہ, اور اس پیارے انداز میں جیلوں کے اندر بھی دکھیارے مسلمانوں کی مدد کی جا رہی ہے, یہ کمال ہے دعوت اسلامی کا. جیل خانہ جات میں جو دعوت اسلامی کا شعبہ ہے اس میں قرآن بھی سکھایا جاتا ہے, نماز بھی پڑھائی جاتی ہے, انہیں گناہوں سے توبہ بھی کروائی جاتی ہے, اور اب ایف جی آر ایف کے بعد ان کا علاج بھی کرایا جا رہا ہے, انہیں سردیوں میں کمبل بھی دیے جا رہے ہیں اور بہت ساری چیزیں دی جا رہی ہیں. کیسا ایکسپیرینس رہا جیل کا شفاعت بھائی؟ اور یہ ایک جیل نہیں بہت ساری جیلوں میں
ہم ریسنٹلی ایک ہی سفر میں ہم نے تین چار جیلیں کی تھیں. ہم سکھر جیل گئے تھے پہلے, سکھر جیل کے بعد ہم مچھ جیل میں گئے تھے, اور مچھ جیل سے ہم ڈیرہ مراد جمالی کی جیل میں گئے.
ٹھیک ہے,
تو تین چار جیلے جب ہم نے کی اور سب جگہ گئے تو ڈیرہ مراد جمالی میں جب ہم نے قیدیوں کو, کیونکہ وہ شب برات اگلے دن تھی, آج رات شب برات جیسے تھی اور 14 شعبان کو اس طرح ہم تھے ایک دو دن تھے, تو جب ہم نے ان کو نکی کی دعوت دی نا تو الحمد للہ جو سپرنٹ جیل تھا اس نے اپنے بندوں کو بلایا, بولا یار ایک اور امریکہ میں بھی لے کے جاؤ, یہ وہاں بھی جا کر نیکی کی دعوت دیں, کیونکہ توبہ کا ہم ان کو ذہن دے رہے تھے کہ بدلنا ہے اپنے آپ کو, شب برات ہے, اعمال تبدیل ہونے والے ہیں. تو پھر ہم نے اور بیریکوں میں جا جا کے وہاں بھی قیدیوں کو جمع کر کے نیکی کی دعوت بھی دی, اور ساتھ ساتھ ان کی الحمد للہ یہ ہیلپ بھی ہوئی کہ ہم جب وہاں گئے تو کیونکہ سردی کا موسم تھا تو ہم کمبل ان کے لیے لے کے گئے, اور ان کو سب سے زیادہ جو خوشی تھی وہ میڈیکل ہمارے کیمپ کی تھی کہ یہ وین ہمارے ساتھ تھی اور الحمد للہ پورا ہمارا عملہ تھا, اور ہم نے وہاں جا کر جب ڈاکٹروں کو ہمارے ڈاکٹر کو چیک اپ کیا, دوائیں دینا شروع کی, تو اسکین کے زیادہ ہمیں وہاں پیشنٹ ملے. جب دوائیں ان کو دیتے گئے تو انہوں نے کہا کہ یار جو دوائیں رہ گئیں اگر یہ بھی آپ ہمیں دے جائیں, کیونکہ ان کی ضرورت تو پڑتی رہے گی ہمیں, تو پھر ہم نے کچھ دوائیں ان کو ایکسٹرا بھی دے دی کہ بھائی یہ اسکین کی دوائیں ہیں آپ یہ یوز کر لیجیے گا. تو یہ ماشاء اللہ ایک زبردست ہمارا
مجھے بھی ایک بار ایکسپیرینس ہوا لانڈھی جیل میں گیا, یقین کریں اس کے بعد میں کئی دن تک افسردہ رہا جیل میں. میں نے دیکھا کہ جس طرح ایک کمرے میں رہنا اور باقاعدہ قید کی زندگی, میں نے بیان بھی ہوا یہی کیا تھا کہ آپ دنیا کی جیل میں ہیں कितने घर वाले याद आते होंगे, कितनी आपको फैमिली याद आती होगी। यहाँ से कुछ अरसे बाद हो सकता है आप बाहर भी आ जाएंगे, लेकिन कम से कम ऐसा तो ना होना कि दुनिया में भी जेल में रहें और वहां जाके भी कैद में रहें। यहाँ तो ऐसी तौबा कर लें कि आप कभी दुनिया की जेल में भी ना आए और आखिरत की जो कैद है उससे भी बचें, वहां की सजा से भी बचें। तो बहरहाल दावत इस्लामी की बरकत से कई लोग जेल में नेक बने, गुनाहों से तौबा की, यहाँ तक कि कुरान सीखा, यहाँ तक के मस्जिद के इमाम बन गए। तो अल्हम्दुलिल्लाह ये रेवोल्यूशन है। आइए नाज़रीन, हम पाकिस्तान की कुछ बातें हो गई, हमारे इंटरनेशनली बहुत ही रिनाउंड माशाल्लाह हमारे मुबल्लिग़ दावत इस्लामी हैं जो यूके, यूरोप, अमरीका, कनाडा, वो पूरी साइड को देखते हैं। बहुत सारे मामलों में आपने उनको चैनल पर देखा होगा। सैयद फजल शाह साहब हमारे साथ मौजूद हैं। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।
वालेकुम सलाम व रहमतुल्लाहि व बरकातुहु। आप सबको ईद मुबारक।
खैर मुबारक। सबसे पहले आपको भी बहुत बहुत ईद मुबारक हो। सही साहब कैसे हैं? ठीक हैं। आप लोग भी कर रहे हैं यूके से ईद ट्रांसमिशन?
अल्हम्दुलिल्लाह रब्बिल आलमीन अला कुल्ली। जी मेरी तीन दिन हमारी यहाँ से रात को होती है ईद। डे वन, डे टू, डे थ्री, अल्हम्दुलिल्लाह ईद प्रोग्राम चल रहे हैं
माशाल्लाह। सैयद साहब ने रमजान में भी बड़ी जबरदस्त ट्रांसमिशन को लेकर चले, बहुत अच्छे मुबल्लिग हैं। अल्लाह आपकी कोशिशों को रमजान में भी जो आपने की कबूल फरमाए। मेरा कई बार इनके साथ ट्रेवल हुआ है और माशाल्लाह एक जज्बा है इनके अंदर, चूंकि ये बहुत ज्यादा एफ जी आर एफ को लेकर अच्छे अंदाज में यूरोपी साइड पे चल रहे हैं और कई अवार्ड दावत इस्लामी को और एफ जी आर एफ को इस जो है वो वजह से मिले हैं अल्हम्दुलिल्लाह। चले एक मुख्तसर बता भी दें फजल शाह साहब के किस तरह यूके में और ब्रिटिश कम्युनिटी में दावत इस्लामी खास तौर पे एफजीआरएफ को सराहा जा रहा है और माशाल्लाह जो अवार्ड्स मिले, कुछ एक थोड़ा सा उसका भी हमें राउंड अप दे दें।
अल्हम्दुलिल्लाह ये अमीर अहले सुन्नत की तरबियत और जो शुरू में ही निगरानी शुरा और अमीर अहले सुन्नत का फरमान है कि जिम्मेदार निगरान वो है उस जगह की जो कम्युनिटी की नीड है उसको पूरा करे, ये आप जिम्मेदारी होती है एक निगरान की, एक जिम्मेदार की। तो यही चीजें जब हमने यूके में और दुनिया भर में इंप्लीमेंट कर रहे हैं तो चाहे आप कहीं भी हो फिर उसको अप्रिशिएट भी किया जाता है, चाहे वो लोकल कम्युनिटी हो या इंटरनेशनल लेवल पर हो। तो अल्हम्दुलिल्लाह यहाँ पर जब हमने इसको असिस्ट किया, प्रिजन्स के अंदर बहुत ज्यादा इश्यूज थे रिहैब के हवाले से, यानी इस कंट्री में 5% है लेकिन प्रिजन्स के अंदर जो है वो 24% मुसलमानों का एक रेशियो। फिर यहाँ पे जो गवर्नमेंट की बॉडी है बाकायदा यहाँ के जो पाकिस्तान के एम्बेसिडर है उन्होंने हमें बुलाकर बताया कि जी इनकी तरफ से ये है कि पाकिस्तानी कम्युनिटी ड्रग्स के अंदर बहुत ज्यादा इन्वॉल्व है, यंगस्टर बहुत है। तो इसकी जो हमारे प्रोग्राम से खास तौर पे कम्युनिटी डेवलपमेंट के प्रोग्राम, एक लॉन्ग टर्म प्रोग्राम्स होते हैं दुलई भाई और एक शॉर्ट टर्म होते हैं, ये फूड पार्सल्स वगैरह ये बाकी प्रोग्राम तो चलते हैं लेकिन खास तौर पे रिहैब के हवाले से, कम्युनिटी की बेटरमेंट के हवाले से, इनको ड्रग्स से बचाने के लिए, इनको क्राइम से बचाने के लिए, इन चीजों को गवर्नमेंट ने अप्रिशिएट किया। बल्कि पिछले दिनों आपने स्काई में और बीबीसी में भी वो हमने आर्टिकल भेजे थे कि कुछ ऐसी ड्रग्स थी जो कि गवर्नमेंट को हमने यहाँ से प्रोग्राम लॉन्च किए और उसको हमने हाइप क्रिएट की और उसके बाद गवर्नमेंट ने यूके के अंदर उस ड्रग को बैन किया जिसकी वजह से यंगस्टर बहुत ज्यादा जो है वो डिसेबल हो रहे थे। तो इन अप्रिशिएशन की वजह से यहाँ के जो पुलिस के क्राइम कमिश्नर है, डेफिनेटली यूके का एक नाम है, इनकी तरफ से जो है वो दावत इस्लामी एफजीआरएफ को जो है आउटस्टैंडिंग जो है वो एक अवार्ड दिया गया। फिर ब्रिटिश पार्लियामेंट में लंदन के अंदर बुलाकर जो है लास्ट ईयर जो है वो अवार्ड दिया गया। इसके साथ साथ कम्युनिटी चैंपियन, यानी कि बहुत सारी कम्युनिटी है लेकिन कम्युनिटी चैंपियन वही होगा जिसने कम्युनिटी के लिए काम किया होगा, तो वो अवार्ड भी अल्लाह की रहमत से एफ जी आर एफ और दावत इस्लामी को मिला। यहाँ पे इसी तरह जो है यहाँ के लॉर्ड लेफ्टिनेंट है उन्होंने जो है कम्युनिटी की बेटरमेंट के हवाले से हमें कुछ अवार्ड दिए हैं। आउटस्टैंडिंग पूरे यानी 70 मिलियन की पॉपुलेशन है और इसमें जो बेस्ट वॉलंटियर 2024 दिया गया वो भी एफजीआरएफ और दावत इस्लामी को गया। तो ये समझते हैं एक मुसलमानों के लिए और एक पाकिस्तानी होने के लिए बहुत बड़े
माशाल्लाह। ये भी दावत इस्लामी की तरबियत है नाजरीन के, इन्होंने कहीं भी अपना नाम नहीं लिया, हालांकि कई जगहों पर ज़ाहिर रिप्रेजेंटेटिव एफजीआरएफ के ये खुद है तो आउटस्टैंडिंग सिटीजन ले लें या चैंपियन ऑफ द कम्युनिटीज में सैयद फजल शाह साहब का नाम था, लेकिन माशाल्लाह हम अगर आज जो कुछ हैं वो हैं दावत इस्लामी की वजह से और एफजीआरएफ की वजह से। अगर हमें कोई अवार्ड मिलता तो हमने क्या रखा है? अल्हम्दुलिल्लाह हमें एक मौका दिया, प्लेटफॉर्म दिया दावत इस्लामी ने और आप तरबियत का अमीर अहले सुन्नत का अंदाज देख रहे हैं, मैं वो भी हाईलाइट करना चाह रहा था। अच्छा अब सैयद फजल शाह साहब आपसे बात रहेंगे हमारे साथ, मैं कुछ पैकेजेस पहले दिखाना चाहता हूँ फिर हम उस पर आपसे बात करेंगे। जरा पैकेज नंबर 1 चलाइएगा जिसमें हम जॉर्डन में थे और वहां से फिर हमने अल्हम्दुलिल्लाह जो फलस्तीन ये कंटेनर्स वगैरह रवाना किए, पहले वो देखेंगे और फिर इसके बाद पैकेज 3 और 4 देखेंगे और फिर सैयद साहब से सैयद फजल शाह साहब से बात करेंगे। जी
FGRF, GRF, FGRF, 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 FGRF of humanity, by the grace of Allah, by the grace
एफजीआरएफ के दो कंटेनर और जो है वो गजा पहुंच गए हैं। जनवरी 2025 में जॉर्डन से जो कंटेनर्स भेजे थे अल्हम्दुलिल्लाह वो गजा पहुंच गए और रमजान मुबारक के अंदर उनका जो सामान था उनकी डिस्ट्रीब्यूशन हो चुकी है। ये मनाजिर आप देख रहे हैं, अप्रोक्सीमेटली 24 टन आटा यानी 24,000 किलो आटा और 13,000 किलो जो राशन पैक 640 फैमिलीज के लिए हमने भेजे थे, दोनों कंटेनर वहां पहुंच गए और अल्लाह की रहमत से रमजान मुबारक के मुबारक महीने में इनकी डिस्ट्रीब्यूशन भी हुई। जिन आशिकान रसूल ने ताउन किया कर रहे हैं अल्लाह उनको बेहतरीन जजा अता फरमाए। इस वक्त तक गजा के अंदर जो एफजीआरएफ कर चुका है इसकी छोटी सी ब्रीफिंग आपको देते हैं। इस वक्त तक अल्हम्दुलिल्लाह जो हमारा फिगर है रमजान मुबारक की फिगर्स को मिला के तकरीबन हमारा 4.9 मिलियन लीटर पानी जो है वो गजा के आशिकान रसूल में एफजीआरएफ तकसीम कर चुकी और इसी तरीके से 345,000 हॉट मील जो है आशिकान रसूल का खाना वहां पर जो है वो डिस्ट्रीब्यूट हो चुका है। 5,000 के करीब जो है वो मिल्क एंड डायपर फॉर इन्फेंट्स जो है वो दिया जा चुका है। 400 के करीब जो है अप्रोक्सीमेटली शेल्टर जो है फैमिलीज को वहां पर दिए जा चुके हैं। 1,000 से ज्यादा फैमिलीज को मेडिकल फैसिलिटीज दी गई है। 6,000 से ज्यादा कैश असिस्टेंस वहां पर सप्लाई किया जा चुका है। इसके अलावा 20,000 लोगों के लिए सर्दियों से बचने का सामान, 1,500 ब्लैंकेट्स और 1,000 करीब मेट्रिस जो है वहां पे दिए जा चुके हैं। 8 कंटेनर हमारे जो जॉर्डन से दो अभी जो रिसेंटली पहुंचे, इसके अलावा तुर्की और इजिप्त से वहां पर गए और वो सामान जो है वहां पे आशिकान रसूल में डिस्ट्रीब्यूट किया गया है। इसी तरह 5,000 हाइजीन किट्स इस वक्त तक फलस्तीन के अंदर दी जा चुकी है। 1,000 से ज्यादा हिजाब जो है इस्लामी सिस्टर्स के वो डिस्ट्रीब्यूट हो चुके हैं। तकरीबन 100,000 केजी आटा जो है वो वहां पर डिस्ट्रीब्यूट हो चुका है। अल्लाह करीम के करम से अल्हम्दुलिल्लाह ये मदद जारी है। आप भी ताउन करते रहें इंशाल्लाह और इस कार्य खैर में अपना भी हिस्सा मिलाइए। हेल्प अस टू हेल्प देम। अल्लाह करीम हमारे गजा के मुसलमानों की मदद फरमाए और हमें उनकी मदद करने की तौफीक अता फरमाए। दावत इस्लामी जिंदाबाद, एफजीआरएफ जिंदाबाद।
सैयद फजल शाह साहब ने तफसील बताई, कुछ और भी इनसे बात करेंगे मगर हमें पैकेज नंबर 3 देखना है जिसमें रमजान में जो इफ्तार डिस्ट्रीब्यूशन हुआ उसके कुछ मनाज़िर दिखाएंगे। यानी रीसेंट इस रमजान में भी अल्हम्दुलिल्लाह एफजीआरएफ वहां मौजूद रही और किस तरह काम किया, आइए दिखाते हैं।
بسم الله الرحمن الرحيم الحمد لله رب العالمين انطلاقا من قوله تعالى ويطعمون الطعام على حبه مسكينا ويتيما واسيرا انما نطعمكم لوجه الله لا نريد منكم جزاء ولا شكورا ما زال الخير مستمرا من اهل الخير وما زال العطاء مستمرا من اهل العطاء وما زال الكرم مستمرا من اهل الكرم ونحن في افضل ايام هذا الشهر الكريم شهر رمضان المبارك نقوم اليوم بتجهيز هذه الوجبات الساخنة لتوزيعها على الأسر النازحة المكلومة أصحاب البيوت المهدمة المدمرة في جنوب قطاع غزة. نشكر الله أولا ثم الإخوة المتبرعون المنفقون لهذا الجهد المبارك الطيب. نقول لكم بارك الله فيكم، رفع الله قدركم، بارك الله في أموالكم، جزاكم الله عن أهل غزة خير الجزاء. قال النبي صلى الله عليه وسلم خياركم من أطعم الطعام.
المدينة من صلى صلاة واتحل الصفات يا بخت اللي بظل وماشي اشفع له ما مات.
الحمد لله الحمد لله. नाज़रीन क्लिप्स तो बहुत सारे हैं मेरे पास लेकिन चूंकि एक वक्त होता है तो उसमें सब चीज़ों को कवर करना होता है। सैयद साहब ज़रा आप मुझे थोड़ा सा स्पेसिफिकली गजा पर बताइएगा, जैसे आपकी वीडियोस में तो हमने देखा रमज़ान में भी आप इसको देख रहे हैं। नाज़रीन ये मैं आपको बताऊं कि माशाल्लाह 2-3 जहतों से हम गजा में इमदाद की कोशिश कर रहे हैं क्योंकि प्रॉब्लम ये है कि डायरेक्टली एक्सेस नहीं है, तो कभी जॉर्डन से रास्ता मिलता है तो वहाँ से कुछ तरकीब बनाते हैं, फिर हम मिस्र से बनाते हैं, डायरेक्ट यूके से कुछ एनजीओज रबते में हैं, कुछ तुर्की से भी हमने काम किया है। नेक्स्ट आपके जहन में क्या प्लान हैं कुछ बताएंगे सही साहब?
जी ब्रेम भाई, जैसे आपने फरमाया कि नेक्स्ट प्लान ऑलवेज होता है कि हमने नेक्स्ट क्या करना है, तो इसमें एफजीआरएफ ऑर्फन हाउस, एफजीआरएफ मेडिकल सेंटर, एफजीआरएफ एम्बुलेंस, इंशाल्लाह इसकी हमारी तैयारी है। एज सून एज हमें ग्रीन सिग्नल मिलेगा और आप जॉर्डन में साथी थे और आपने एमओयू भी साइन किया था, तो ये हमारे नेक्स्ट प्लान है अल्हम्दुलिल्लाह। सिर्फ रमजान में, रमजान से पहले जो हमारी मशवरा हुआ था और आपने जैसे हुक्म फरमाया था, माशाल्लाह सिर्फ रमजान के अंदर ही غزہ کے اندر 3 ملین لیٹر پانی ایوری ڈے 100,000 ٹینٹ واٹر ٹینکر ہمارے,
جس کا مطلب پانی کی بھی وہاں پرابلم ہے. 3 ملین کا مطلب یہ ہوا ناظرین کہ 30 لاکھ جو ہے وہ لیٹر پانی وہاں تقسیم کیا گیا, کیونکہ پانی کا پرابلم ہے, کھانے کا پرابلم ہے. اور جیسے سید صاحب نے کہا, ہمارا پلان یہ ہے کہ ہم انشاءاللہ کانکریٹ کام بھی کریں کھانے پینے کے ساتھ ساتھ. جیسے ہی ہمیں راستہ ملے گا, الحمدللہ ہمارے پاس ڈونیشن بھی موجود ہے. ایسا نہیں ہے کہ ڈونیشن نہیں ہے, ڈونیشن آپ نے کافی دیا ہوا ہے, تقسیم بھی ہو رہا ہے, موجود بھی, اور ہم انتظار میں بیٹھے ہیں کہ بس راستہ کھلے. ہمارا پلان بھی ہے کہ اگلے ایک آدھ مہینے کے اندر ہم پھر جائیں گے, کیونکہ رمضان میں پوزیشن چینج بھی ہوئی ہے, جن کو تھوڑا سا دنیا کے حالات پہ نظر ہے کہ راستے کھلتے کھلتے پھر بند ہوئے ہیں اور پھر وہاں تکلیف بڑھ گئی ہے. اللہ مسلمانوں کی غیب سے مدد فرمائے. تقریباً سبھی مسلمانوں نے رمضان میں بہت دعائیں کی ان کے لیے. تو جیسے ہی راستہ کھلے گا, ہمارا مین پروگرام یہ ہے کہ ہم انشاءاللہ کچھ ہاسپٹلز یا کچھ کلینکس جو ٹوٹ گئے ہیں ان کو بنا دیں, اور پھر ساتھ ساتھ ہمارا ارادہ ہے کہ یتیم خانے کچھ بنا دیں, ایسے آرفن ہاؤسز بنائیں کہ جس میں ان بچوں کی تربیت بھی ہو, کیونکہ بڑی تعداد میں بچے یتیم ہیں. ہماری گورنمنٹ سے یہ بھی بات چل رہی ہے کہ اگر کچھ ایسے مریض ہیں, اور واقعی ہزاروں کی تعداد میں ایسے مریض ہیں جہاں علاج ان کا نہیں ہو پا رہا, آپریشن ریکوائرڈ ہیں, تو وہ کچھ مریض ہمیں دے دیے جائیں, یا تو ہم ان کو پاکستان لا کر ان کا علاج کروائیں, یا پھر اگر الاؤ نہیں ہوا تو جارڈن یا ایجپٹ میں علاج کروائیں. تو تمام آپشنز پر کنٹینیو ہماری نیگوشیشن چل رہی ہیں, لیکن پرابلم یہ کہ ایکسس نہیں دیا جا رہا, راستے اس طرح نہیں کھولے جا رہے, مدد کرنے کا موقع نہیں مل رہا. لیکن جیسے یہ موقع ملے گا, یہ ہمارا آپ سے وعدہ ہے کہ ہم ہر روز یوں سمجھ لیں کہ اس پر کچھ نہ کچھ غور کر رہے ہوتے ہیں, رابطے میں ہوتے ہیں, ہماری پوری ٹیم ہم نے بنا دی ہے, اور جیسے ہی کوئی ایکسس ملے گا انشاءاللہ آپ بڑی خبریں سنیں گے. یعنی یہ کھانا پینا اور یہ باقی چیزیں تو چلتی رہیں گی, لیکن جو ہم نے کانکریٹ اور بڑے کام کرنے ہیں اس میں بڑے پورے سمے ہیں انشاءاللہ, اور آپ دیکھیں گے کہ انشاءاللہ ایف جی آر ایف بڑا کام کرے گی. چونکہ وقت کم ہے ورنہ میں سید صاحب سے اور بھی باتیں پوچھتا. ہم ایف آر سی دعوت اسلامی کا ایک اور کمال کا ایف جی آر ایف کا کمال ہے کہ دکھیارے مسلمانوں کی مدد کا یہ جو انداز ہے, یعنی جن کے گھر میں معذور بچے ہیں وہ دکھ وہ سمجھ سکتے ہیں شاید کوئی اور نہیں سمجھ سکتا, کہ جس کا بچہ چل نہ سکے, بول نہ سکے, سن نہ سکے, یا آٹیزم کا شکار ہو, یا ایکسٹرا ہائپر ہو جاتا ہو. یہ ایک ایسی کچھ بیماریاں ہیں جو اللہ معاف کرے جس کے ساتھ ہوتی ہے وہ جانتا ہے کہ ساری زندگی بعض اوقات اس بچے کو سنبھالنا ایک بڑا مسئلہ ہوتا ہے. ایسے بچوں کا علاج, اور یہ بھی ایک پیچھے کہانی ہے کہ یہ شروع کیسے ہوا, کہ ہمارے جس پورے ڈپارٹمنٹ کے ہیڈ ہیں رضوان بھائی, انہوں نے ایکسپیرینس کیا اپنی بچی میں, اور انہوں نے آ کر ہمیں کہا کہ ہم یہ کام کریں, اور ماشاءاللہ پھر انہوں نے خود اس کا بیڑا اٹھایا, اس کو لیڈ بھی کیا, اور آج ماشاءاللہ ایف آر سی بڑا شاندار کام کر رہا ہے. ایف آر سی کے نمائندے بھی آئے ہوئے, ان سے بھی بات کریں گے.
کھیل کود اور تعلیم و تربیت کے الفاظ سنتے ہی ذہن میں فوراً بچوں کا تصور آتا ہے, لیکن دنیا میں کچھ ایسے بچے بھی پائے جاتے ہیں جو اپنی جسمانی اور ذہنی نعمتوں سے محرومی کے سبب عام بچوں کی طرح ان سرگرمیوں اور تعلیم و تربیت سے فائدہ نہیں اٹھا پاتے, جس کا اثر ان کی پوری زندگی اور سوسائٹی پر پڑتا ہے. ایسے بچوں کو اسپیشل یا ڈفرینٹلی ایبل چائلڈ کہا جاتا ہے. ہمارے ملک پاکستان میں ایسے بچوں کی بڑی تعداد پائی جاتی ہے, لیکن ان کے علاج کے لیے معیاری ادارے نہ ہونے کے برابر ہیں, جو ہمارے وطن عزیز کے لیے تشویشناک بات ہے. اس خلا کو پر کرنے کے لیے دنیا بھر میں فلاحی کاموں کے حوالے سے پیش پیش رہنے والے ادارے ایف جی آر ایف نے سال 2021 جنوری میں فیضان ریہیبلیٹیشن سینٹر قائم کیا, جس کا مقصد ڈفرینٹلی ایبل بچوں کو اس قابل بنانا کہ وہ عام بچوں کی طرح زندگی گزارنے کے قابل ہو سکیں. فیضان ریہیبلیٹیشن سینٹر میں ہر قسم کے دماغی, جسمانی اور ذہنی کمزوریوں کا علاج کیا جاتا ہے.
میں مختلف اداروں میں بھی تھراپی کروائی, جو اس ادارے کا مجھے اسٹاف پروفیشنلزم دکھا ایز کمپیئر ٹو ادر اسٹوڈنٹس بہتر ہے, اور ان بچوں کو اتنی اچھی فیسلٹیز کہیں پرووائڈ نہیں ہوئی.
صحیح الفاظ اس سے اتنا بول نہیں پا رہا تھا, اس میں اس کے الفاظ آدھے ہوتے تھے, اس کی بات ہم سمجھ نہیں پاتے تھے. جب سے میں نے یہاں فیضان ریہیبلیٹیشن سینٹر جوائن کیا ہے, اس کے بعد سے کافی امپروومنٹ اس نے اس طرح کیا ہے کہ اس کا ہم اپنے الفاظ پورے بول سکتا ہے, اور اللہ کا شکر ہے یہاں پر جب سے میں جوائن کیا, یہاں کے ٹیچروں کی بڑی محنت تھی اس کے ساتھ, جس کو بڑی اس کی امپروومنٹ مجھے ایک سال کے اندر اس کو تقریباً ملی ہے.
جب سے میں اس کو یہاں لے کر آ رہا ہوں, ماشاء اللہ سے اس میں کافی امپروومنٹ ہے, اس کی واکنگ میں کافی امپروومنٹ ہے, اس کی اسپیچ میں کافی امپروومنٹ ہے. میں بہت شکر گزار ہوں فیضان ریہیبلیٹیشن سینٹر کا, कि जिन्होंने इस तरीके से मेरी बेटी को वो ट्रीट कर रहे हैं लाइक मैंने यहाँ इसके अलावा कहीं और नहीं देखा कि जिस तरीके से बच्चों को और जगहों पर ट्रीट किया जाता है।
फैजान रिहैबिलिटेशन सेंटर की शहर कराची में दो ब्रांचेस जबकि फैसलाबाद और लाहौर में एक ब्रांच कायम की जा चुकी है जिनमें मजमुई तौर पर 650 से ज्यादा बच्चों का इलाज और तालीम तरबियत का सिलसिला जारी है। 1200 से ज्यादा बच्चों की असेसमेंट की जा चुकी है जबकि 2500 से ज्यादा बच्चे अगले सेशन के लिए रजिस्टर्ड किए जा चुके हैं। पाकिस्तान में मौजूद ऐसे बच्चों की कसीर तादाद की वजह से FGRF अव्वलन मुल्क पाकिस्तान के तमाम छोटे बड़े शहरों में फिर दुनिया भर के मुख्तलिफ मालिक में फैजान रिहैबिलिटेशन सेंटर की ब्रांचेस कायम करने का अज़्म रखती है। अगर आप भी इन बच्चों को दीगर बच्चों की तरह हंसता खेलता और जिंदगी को एंजॉय करता हुआ देखना चाहते हैं तो आए और हमारा साथ दें।
जी नाज़रीन, आपने देखा कि ये कमाल का शोभा है, बल्कि इसको जब भी विजिट किया तो आंखों में आंसू आ गए और ये ऐसी सक्सेसफुल स्टोरीज है इनके पास कि जो चल नहीं सकते थे बच्चे चलने लग गए, जो बोल नहीं सकते थे वो बोलने लग गए। माँ बाप की आंखों में जब मैंने आंसू देखे, उनकी दुआएं देखी, तो कहते हैं ना कि इतनी खुशी महसूस होती है कि अल्हम्दुलिल्लाह अल्लाह करीम ये काम FGRF से और हमसे ले रहा है, तो हमें इसमें भी हिस्सा मिलाना चाहिए। जैसे बताया गया कि कराची में तीन हो गए हजरत और
दो कराची में, तीसरा भी खुलने वाला है,
तीसरा खुलने वाला है, चौथा हमारा फिर एक लाहौर में और एक फैसलाबाद,
एक सियालकोट में भी,
अब सियालकोट में भी ओपनिंग हो रही है। तो माशाल्लाह लाहौर फैसलाबाद में हो चुके, कराची में हो चुके, सियालकोट में ब्रांच खुल रही है, तो इसमें भी अगर कोई इंटरेस्टेड हो, खास तौर पे मैंने देखा है कि तकरीबन वो लोग हमारे हमें अप्रोच करते हैं कि जिनके घर में कोई ऐसा बच्चा होता है और अल्लाह ने उनको नवाजा होता है, तो वो सोचते हैं कि जो तकलीफ हमने उठाई है वो बाद में गरीब वालदैन ना उठाएं, तो आप इस पर भी हमारे साथ रابطہ कर सकते हैं। कुछ आप बहुत अच्छी तफसील तो हमें पता चल गई, कुछ मजीद बताना चाहें FRC के बारे में?
सबसे पहले तो अस्सलाम वालेकुम, जो FRC जो काम कर रहा है वो अभी तक कोई भी पाकिस्तान में उसने उस अप्रोच से लेके काम नहीं शुरू किया। इसमें सबसे पहला जो फेज है उसमें हम लोग हमेशा जिस बच्चे को प्रॉब्लम हो उसका असेसमेंट करते हैं, उसको ऑब्जर्व करते हैं और उसकी नीड के मुताबिक इसको थेरेपी प्रोवाइड करते हैं। अमूमन ये होता है कि जितने भी हॉस्पिटल हैं या जो भी क्लिनिक्स काम कर रहे हैं वो सिर्फ रिहैबिलिटेशन थेरेप्यूटिक पॉइंट ऑफ व्यू से करते हैं, लेकिन FRC जो अप्रोच लेकर आया है वो बिल्कुल डिफरेंट लाया है और बहुत ऑथेंटिक है, जो कि रिजल्ट ओरिएंटेड है और उसमें हमने काफ़ी बच्चों को ट्रेन करके नेक्स्ट फेज में लेके गए। अब नेक्स्ट फेज क्या है कि बच्चे परेशान होते हैं, पेरेंट्स परेशान होते हैं कि हम बच्चों को कहाँ पढ़ाएं, कहाँ लेके जाएं, इसके बाद क्या, अगर वो बोलने लग गया तो उसके बाद क्या।
नॉर्मल स्कूल में आसानी से नॉर्मल दाखला नहीं मिलता,
नॉर्मल स्कूल में क्या होता है कि वो कहते हैं कि नहीं इसको स्पेशल स्कूल में ले जाए।
ठीक है,
तो FRC ने ये माशाल्लाह बहुत अच्छा इनिशिएटिव लिया कि उन्होंने एक मेन स्ट्रीम कॉन्सेप्ट लेकर स्कूल रेडीनेस प्रोग्राम शुरू किया और हमारा मलीर में और फैसलाबाद में इसको हमने प्रॉपरली पायलट लेकर चले और बहुत अच्छे रिजल्ट्स आए। हमने जितने बच्चे ट्रेन किए थे जो बोल सकते थे, काफ़ी हद तक इम्प्रूव हो गए थे, हमने उनको उसमें रजिस्टर किया और उनकी अकेडमिक्स पे, वोकेशनल चीज़ों पर, सोशलाइजेशन में, क्योंकि एक बच्चा जब थेरेपी लेने आता है तो सिर्फ इंडिविजुअल थेरेपी ले रहा होता है, लेकिन एज अ ग्रुप अगर उसको डील करें, यानी कि दूसरे बच्चे के साथ वो किस तरह रिस्पॉन्ड कर रहा है, कैसे उसको बिहेव करना है, कैसे बैठना है, ये तमाम ट्रेनिंग जो है एक स्कूल रेडीनेस प्रोग्राम में हो सकती है। तो ये अल्हम्दुलिल्लाह FRC ने इस चीज का इनिशिएटिव लिया और उसमें बहुत अच्छे रिजल्ट्स आए।
यानी ये नाज़रीन गौर करने वाली बात है कि बच्चा ठीक तो हो गया, यानी अब वो कुछ बोलने लग गया है, पहले चल नहीं सकता था चलने लग गया, लेकिन इसको नॉर्मल स्कूल वाले दाखिला नहीं देते कि भाई इसको ज्यादा समझाना पड़ेगा, इसको ज्यादा तवज्जो देनी पड़ेगी और हमारी क्लास पीछे रह जाएगी। और बाद स्कूलों से तो ये भी पता चला कि वो बच्चे ही पसंद नहीं करते कि हमारे साथ हमारी क्लास में ऐसा बच्चा बैठे, अब ये तो होना भी नहीं चाहिए था। तो अब हमने ये भी किया कि स्कूल वालों से भी बात करके कुछ हमने उनके कोटा की बात की कि भाई कुछ हमारे बच्चे लिए जाएं, और फिर हमने सोचा क्यों ना ऐसा स्कूल हम खुद ही बना लें। तो अल्हम्दुलिल्लाह उन्होंने बताया कि मलीर में और फैसलाबाद में इसको पहले पायलट प्रोजेक्ट के तहत पे लिया गया और अब माशाल्लाह जो आयशा मंजिल पे दावत इस्लामी का फैजान रिहैबिलिटेशन सेंटर है उसी के साथ इंशाल्लाह हम वहाँ पर एक स्कूल सिस्टम भी शुरू करने जा रहे हैं जिसमें इन बच्चों को मजीद दुनियावी तालीम, उनको स्कूल भी पढ़ाया जाएगा, इस्लामी तालीम भी दी जाएगी, उनको कुछ वोकेशनल भी कराया जाएगा, उनको वोकेशनल से मुराद ये कि उनको कुछ हुनर भी सिखाए जाएंगे, क्योंकि प्रॉब्लम ये होता है कि जो बच्चा किसी माजूरी में होता है ना बाद में वो दुनिया में कुछ कर नहीं पाता, नॉर्मली उसको कोई काम नहीं मिलता, तो हम चाह रहे हैं कि वो अपने पैरों पर ऐसे खड़े हो जाएं कि वो किसी से मांगने वाले ना बने और अपने आप को महरूम ना समझें। तो ये बहुत बड़ी नेकी है, अल्लाह मुझे और आपको माजूरी से बचाए, हमारे बच्चों को माजूरी से बचाए, हमारे आने वाले बच्चों को माजूरी से बचाए। तो हम इन माजूर बच्चों को अगर साथ इस नियत से देते हैं कि कम से कम एक माजूर बच्चा जो है उसको मैं स्पॉन्सर कर दूं, उसको खड़ा कर दूं, उसको उसको तालीम दिला दूं, उसकी तरबियत कर दूं। बहरहाल वक्त मेरा खत्म होने वाला है, मैं चाहता हूं कि जब غزہ پر بات ہو گئی، ہماری پاکستان پر بات ہو گئی، تو یو ایس اے میں بھی، موروکو میں ہم نے کام کیا، افریقہ کے کئی ملکوں میں الحمدللہ ایف جی آر ایف جو اوورسیز کام کر، بلکہ ہیں سید صاحب، سید صاحب کچھ مراکش کے بارے میں بتائیں، آپ مراکش بھی گئے تھے تو اس میں کیا آپ نے وہاں پر کیا تھا؟
دیکھیے الحمد للہ تو بھائی، جیسے آپ ابھی آرفنس کی بات کر رہے ہیں تو موروکو کے اندر 1000 آرفنس جو ہیں ان کو ہم الحمد للہ ایف جی آر ایف ٹیک کیئر کر رہی ہے، ایوری 3 منتھس میں ہماری ڈپلائمنٹ جاتی ہے اور ان کو اپروکسیمیٹلی 1 منتھ کا ہم باقاعدہ فوڈ، راشن،
یتیموں کو
پینٹنگ، کلرنگ، یعنی کہ ان کی جو ایجوکیشن ہے اس کو بھی دیکھا ہم نے، اور ساتھ میں جو ان کی نیڈ ہے وہ آپ نے فوٹیج وغیرہ دیکھی ہوں گی، بہت زیادہ بچوں نے اپریشیٹ کیا، جیسے اپنے ماں باپ سے بچھڑے ہوئے بچے ہوتے ہیں نا، تو جو ہمارے ساتھ گئے کچھ یہاں سے کاؤنسلرز گئے تھے ہمارے مسلمان، تو وہ بھی وہاں پہ جا کے باقاعدہ مطلب آپ دیدہ ہو گئے تھے جس طرح بچوں نے جو ہے ان کو ملے تھے، تو 1000 بچوں کو، آرفنس کو جو ہے وہاں پہ ٹیک کیئر بھی کر رہے ہیں۔ جب یہ زلزلہ آیا ارتھ کوئک تو ترکی کے سیریا کے ساتھ ساتھ موروکو میں تقریباً 15,000 فیملیز کو ہم نے جو ہے باقاعدہ راشن اور بیڈس اور یہ ساری چیزیں دی، اور دوسری کس چیز کی ضرورت ہے تو بھائی یہ بھی امیر علیہ سنت سیکھا کہ جس کی ضرورت ہے وہ دیا جائے، سردی ہے گرمی ہے کپڑے دیں گے تو ان کو فائدہ نہیں ہے، تو گیس سلینڈر صرف ایف جی آر ایف نے انیشیٹو لیا وہاں پہ، جس کو بی بی سی نے بھی انڈورس کیا کہ یہ انٹرنیشنل لیول کی پہلی آرگنائزیشن ہے آؤٹ آف اور بہت ساری تھی جو سب سے پہلے موروکو کو گئی ہوں جنہوں نے ہیلپ کی تھی، 5000 گیس سلینڈر جو ہے وہاں پہ دیے گئے جس سے بہت بڑی ان کی نیڈ جو ہے وہ کور ہوئی تھی۔
بالکل ایسا ہی ہے، بعض اوقات جو ہے نا ہم وہ بانٹ رہے ہوتے جس کی ضرورت نہیں ہوتی، مجھے آپ کی بات سے یاد آ گیا، شفاعت بھائی کو یاد ہوگا کہ ہم راشن بانٹ کے تھک گئے نا سیلاب زدہ ایریا میں، اچھا راشن دیں اور چاہیے، ظاہر کھانا تو چاہیے، اچھا وہ لوگ ہمیں کہتے ہیں بھائی ہم مانگنے والے لوگ نہیں، ہماری اپنی فصلیں تھیں، ہمارا کسی طرح پانی نکال دیں آپ، اچھا آپ پانی نکال دیں ہم خود ہی کام پہ لگ جائیں گے، ہماری دکانیں، میں خود ایک بار گیا تھا وہ گمبٹ کے پیچھے کے علاقہ تھا، کھوڑو شاید علاقہ تھا، اللہ اکبر حاجی امین، میں ٹریکٹر پہ بیٹھ کے گیا، نالے کا پانی کیا گندا ہوگا، بدبو اور کالا پانی، اور مہینوں ہو چکے تھے اس پانی کو، اس میں بچے چل رہے تھے، میں نے ہاسپٹل اس میں ڈوبا ہوا دیکھا، میں نے اس میں اسکول ڈوبے ہوئے دیکھے، میں نے قبرستان کے کتنے مہینے ہو گئے تدفین نہیں ہو سکی، لوگ دوسرے گاؤں میں امانتاً میتوں کو دفنا رہے ہیں، اچھا میں وہ کہتے ہیں کچھ نہیں چاہیے، پیسے والے لوگ ہیں، ہماری فصلیں اگ جائیں گی، ہمارے زمین خالی کر دیں، دکانیں کھل جائیں، پھر ہم نے پلان کیا کہ یار ہم پانی نکالنے والا، یہ کبھی نہیں سوچا تھا کسی نے، اچھا ہم نے جب اس پر کام کیا تو میں رکاوٹیں بھی آئیں، کیونکہ یہ ایکچولی تو کام گورنمنٹ کا ہے، میرا الحمد للہ پھر اداروں سے رابطہ کیا، اور میرا خیال ہے کروڑوں روپے کا ڈیزل لگا ہوگا، ہمارا کروڑوں روپے کا ڈیزل لگا، ہم نے اس پہ پلانٹ لگائے، موٹریں لگائیں، موٹریں خریدی، اور پھر جناب وہ پانی نکلا، اور ہزاروں ایکڑ زمین جب پانی سے فارغ ہوئی تو مسئلہ حل ہو گیا، یعنی آپ کسی کو مصیبت میں رہ کے کھانا کھلانے سے بہتر ہے اس کا پانی نکال کے اس کو کام پہ لگا دینا، تو یہ الحمدللہ سوچنا ہوتا ہے، جیسے دیکھیں گیس سلینڈر کی ضرورت تھی، تو اچھا یو ایس اے کا کلپ ہے، کلپ نمبر 8 مجھے دکھائیے گا، وہ لاسٹ میں دیکھتے ہیں اور پھر آپ سے انشاءاللہ اجازت چاہیں گے، جی
FGRF, GRF, FGRF, 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 FGRF of humanity, by the grace of Allah.
Alhamdulillah, we came here last week for the Russian box drive, and today we came for a visa drive, toys, goodie bag, two things.
Chalo aao khushi baante halat yun inke hum kar de labon ko muskurat de dukhon ka bojh kam kar de labon ko muskurat de dukhon ka bojh kam kar de.
अब देखिए अमेरिका में भी बड़ी तादाद में रेफ्यूजीज हैं जो दूसरे मुल्कों से पनाह गुजीन वहां पहुंचे हैं, मुसलमान उसमें बड़ी तादाद में हैं, तो उनकी भी हेल्प आपकी दावत इस्लामी कर रही है, एफजीआरएफ कर रहा है. नाज़रीन ये कुछ छोटी सी झलक थी, वरना यकीन करें इतने एफजीआरएफ के तहत डिपार्टमेंट हैं कि मैं घंटों इस पर बात करता रहूँ, आपको एक के बाद एक क्लिप दिखाता रहूँ. लेकिन बताने का मकसद ये है कि अपनी अपनी हैसियत के मुताबिक हर मुसलमान को दुखी दिलों का सहारा बनना चाहिए, मुसलमानों की मदद करनी चाहिए. कम अज़ कम दो हाथ हैं तो दो बंदों के सहारे तो बन जाएँ. अगर हर बंदा अपने राइट और लेफ्ट का सहारा बन जाए तो शायद पूरे वतन में और फिर आगे जाके पूरी दुनिया में मुसलमानों की मदद हो जाएगी. जिनको अल्लाह ने नवाजा है वो इन कामों में आगे बढ़कर काम करें, खुद करें तो सबसे अच्छी बात है. और अगर आपको लगता है कि आप इस तरह सब जगह पहुंचकर नहीं कर सकते तो फिर एफजीआरएफ आपके सामने है, पूरी दुनिया में जिसकी नेटवर्किंग है, पाकिस्तान के کوٹ گاؤں کا نام لیجئے آپ کو وہاں دعوت اسلامی والے مل جائیں گے. تو الحمدللہ جب یہ نیٹ ورکنگ اتنی ساری ہے تو پھر کام کرنا, مدد کرنا اور مستحق کو ڈھونڈنا بڑا آسان ہو جاتا ہے. تو الحمدللہ آپ ایف جی آر ایف کا ساتھ دے سکتے ہیں اور خاص طور پہ فلسطین اور غزہ کے مسلمانوں کا ساتھ دے سکتے ہیں. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
خوشی بانٹے حلق یوں ان کے غم کر دے, لبوں کو مسکراہٹ دے, دکھوں کا بوجھ کم کر دے.